तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो वैशाख 14 गते 2024। विषय संस्कार स्वर्णपाठ समुएल। परमेश्वरले ती चिजहरू हेर्नुहुन्न हो मानिसहरूले हेर्छन्। मानिसले बाहिरी रूप मात्र हेर्छ, तर परम प्रभुले उसको हृदय हेर्नुहुन्छ। उत्तरदायी पढाइ भजन संग्रह। हे परमेश्वर, तपाईँले मलाई साँचो रूपमा विश्वासी भएको देख्न चाहनुहुन्छ, यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हालिदिनुहोस्। विधिपूर्वक हिसाब जारले मस्काएर मलाई शुद्ध पार्नुहोस्। जबसम्म महियो जस्तो सेतो हुन्न, तबसम्म मलाई घिउ पखाल्नुहोस्। हे परमेश्वर, शुद्ध हृदय पवित्र सृजना गरिदिनुहोस्। मेरो आत्मा फेरि एकपल्ट बलियो पारिदिनुहोस्। हे मेरो स्वामी, म मेरो मुख खोल्नेछु र तपाईँको प्रशंसा गीत गाउनेछु। तपाईँ वास्तवमा बलिहरू चाहनुहुन्, यसकारण मैले किन बलिहरू चढाउनु। जुन बलि परमेश्वरले चाहनुहुन्छ त्यो विनम्र आत्मा हो। हे परमेश्वर, जो जो विनम्र अनि समर्पित हृदय लिएर आउँदछन्, तपाईँ उनीहरूदेखि मुख फर्काउनुहुन्न। आशा गर्छु मेरा वचनहरू र विचारहरूले तपाईँको चित्त बुझियो होला। परम प्रभु, तपाईँ मेरो चट्टान हुनुहुन्छ, तपाईँले मात्र मलाई बचाउनुहुन्छ। पाठ सेरमन बाइबलबाट व्यवस्था। इसरायलका मानिसहरू हो, अब सुन। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट के चाहनुहुन्छ? परमप्रभु तिमीहरूले उहाँलाई सम्मान गरेको र उहाँले भन्नुभएका कुराहरू मानेको चाहनुहुन्छ। परमेश्वर तिमीहरूले प्रेम गरेको र उहाँलाई हृदय र प्राणले सेवा गरेको चाहनुहुन्छ। यसकारण आज म तिमीहरूलाई जुन आज्ञाहरू र विधि विधानहरू बताउँदैछु ती सब पालन गर। यी विधि विधानहरू र आज्ञाहरू तिमीहरूकै बलको निम्ति हो। भजन संग्रह। हे परम प्रभु, तपाईँको तरिकाहरू सिकाउनुहोस् अनि म बाँच्नेछु र सत्य पालन गर्नेछु। मलाई मेरो जीवनको मुख्य चिज तपाईँको नाउँमा पूजा गरेर सहायता गर्नुहोस्। हे परमेश्वर, मेरो स्वामी, तपाईँको प्रशंसा गर्दछु। मेरो सम्पूर्ण हृदयबाट म तपाईँको नामको अनन्त सम्मान गर्नेछु। व्यवस्था। अनि परम प्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका सन्तानलाई उहाँका आज्ञाहरू पालन गर्नु इच्छुक बनाउनुहुनेछ। तब तिमीहरूका सम्पूर्ण हृदय र सारा प्राणले परम प्रभुलाई प्रेम गर्नेछौ र बाँच्नेछौ। म यसो भन्छु किनभने तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु। यो परम प्रभुबाट आएको सन्देश हो। मसँग तिमीहरूको लागि राम्रो योजनाहरू छ। म तिमीहरूलाई चोट पुर्याउने योजना बनाउदिन। मैले तिमीहरूलाई आशा र असल भविष्य दिने योजना गरेको छु। त्यसपछि तिमीहरूले मलाई बोलाउनेछौ। म कहाँ हो अनि मलाई प्रार्थना गर, म तिमीहरूलाई प्रार्थनाको उत्तर दिनेछु। तिमीहरूले मलाई खोज्नेछौ अनि जब तिमीहरू आफ्ना तन मन लगाएर मलाई खोज्नेछौ, तिमीहरूले मलाई पाउनेछौ। म तिमीहरूलाई भेट गर्न अनुमति दिनेछु। यो परमप्रभुबाट आएको सन्देश हो। म तिमीहरूलाई कैदबाट छुटाइयाउनेछु। यसै बेलादेखि येशूले प्रचार गर्न थाल्नुभयो। उहाँले भन्न लाग्नुभयो, तिमीहरू पश्चाताप गर अनि आफ्नो रहन सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ। येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नुभयो। येशू डाँडामा उफ्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो, धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिसहरूले देख्नेछन् र स्वर्गमा बस्नुहुने तिमीहरूका पिताका महिमा गर्नेछन्। म मूसाको व्यवस्था अथवा अग्मवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसम्झ। रद्द गर्न होइन, तर पूरा गर्नमा आएको हो। म साँचो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितेर जाँदैन, व्यवस्थाको हरेक कुरा पूरा हुनेछ। सबै कुरा पूरा नहुन्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु पनि हटाइने छैन। हरेक मानिसले प्रत्येक आदेश पालन गर्नै पर्छ, चाहे त्यो आदेश सामान्य नै किन नहोस्। यदि कुनै मानिसले एउटा पनि आदेश पालन गर्न चाहँदैन अनि अरूलाई पनि आदेश पालन नगर्नु भनी सिकाउँछ भने स्वर्गको राज्यमा त्यो सबैभन्दा तुच्छ ठहरिनेछ। तर जसले आदेश पालन गर्छ अनि अरूलाई पनि आदेश पालन गर्न सिकाउँछ, त्यो नै स्वर्गको राज्यमा ठुलो कहलाइनेछ। म भन्दछु, धर्मशास्त्री र फरिसीहरूको भन्दा तिमीहरूले राम्रो काम गर्नुपर्छ। यदि तिमीहरूले तिमीहरूलाई उसिन्न सकेनौ भने तिमीहरूले स्वर्गको राज्यमा प्रवेश गर्न सक्ने छैनौ। एउटा मानिस येशूकहाँ आएर रोध्यो, गुरुज्यू, अनन्त जीवन प्राप्त गर्नका लागि मैले के गर्नुपर्छ? येशूले जवाफ दिनुभयो, असल के हो? मलाई किन यसरी सोध्दैछ? परमेश्वर मात्र असल हुनुहुन्छ। यदि तिमी अनन्त जीवन पाउन चाहन्छौ भने तिमीले आज्ञाहरू पालन गर्नुपर्दछ। त्यस मानिसले रोध्यो, कुन आज्ञाहरू? येशूले जवाफ दिनुभयो, कसैको हत्या नगर, कसैसित व्यभिचार नगर, झुठो गवाही नदे, अरूको निन्दा गर्नु हुँदैन, आफ्ना आमा बाबुको आदर गर अनि आफैलाई प्रेम गरे जस्तो अरूलाई पनि प्रेम गर। त्यो जवान मानिसले भने, मैले यी सब आज्ञाहरू पालन गरेको छु, अब अरू मैले के गर्नु पर्छ? येशूले भन्नुभयो, यदि तिमी सिद्ध हुन चाहन्छौ भने आफूमा भएको जे जति चिजहरू छन् त्यो बिक्री गर, त्यसबाट आएको पैसा रुपियाँ गरिबहरूलाई बाँड। तिमीले त्यसो गर्यौ भने तिमीले स्वर्गमा भएको सम्पत्ति प्राप्त गर्नेछौ। तब तिमी आएर मेरो पछि लाग। तर यो कुरा सुनेर त्यो जवान मानिस खुबै निराश भयो, किनभने त्यो धनी मानिस थियो। यसर्थ ऊ येशूलाई छोडेर गइहाल्यो। त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, एउटा धनी मानिसलाई स्वर्गको राज्यमा पस्न खुबै कठिन हुन्छ। धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा बरु उनलाई सियोको नाथ्रीबाट छिर्न सजिलो पर्नेछ। जब चेलाहरूले यस्ता कुरा सुने, तिनीहरू खुबै चकित भए। तिनीहरूले सोधे, यदि यस्तो भए कसले उद्धार पाउन सक्छ त? येशूले चेलाहरूलाई हेरेर भन्नुभयो, मानिसहरूको निम्ति यो असम्भव छ, तर परमेश्वरको निम्ति हरेक कुरा सम्भव छ। पत्रुसले येशूलाई भने, हामीले आफूसित भएका प्रत्येक कुरा त्यागेर तपाईँको पछि लाग्यो, त्यसो भए हामीले के पाउनेछौ? येशूले चेलाहरूलाई भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, जब नयाँ संसारको सृष्टि हुनेछ, मानिसको पुत्र त्यो महान सिंहासनमा बस्नेछ, अनि तिमीहरू पनि इसरायलका 12 कुलमाथि इन्साफ गर्दै 12 सिंहासनहरूमा बस्नेछौ, अनि ती जस जसले मेरो निम्ति आफ्नो घर, दाजुभाइ, दिदी बहिनी, बाबु आमा, छोरा छोरीहरू अनि जग्गा जमिनहरू छोडेका छन्, तिनीहरूले छोडेको भन्दा धेरै पाउनेछन्, तिनीहरूले अनन्त जीवन पाउनेछन्। अहिले उच्च ओहदामा पुगेकाहरू सबैले भविष्यमा उच्च स्थान पाउनेछन्, धेरै जसो जो निम्न स्थानमा परेका छन् भविष्यमा उच्च ओहदामा पुग्नेछन्। अखमिरी रोटीको पहिले दिन चेलाहरू येशू कहाँ आए। चेलाहरूले भने, निस्तार चाडको भोजन गर्न हामी तपाईँलाई तयार पारिदिन्छौ, हामीले कहाँ खान तयार गरेका तपाईँ चाहनुहुन्छ? येशूले भन्नुभयो, सहरतिर जाऊ, मैले चिनेको मानिसको घरमा जाऊ, उसलाई गुरुले यसो भन्नुभएको छ भनेर भन, मेरो तोकिएको समय अति नजिक आएको छ, म निस्तार चाडको भोजन मेरो सबै चेलाहरूसित तिम्रो घरमा खानेछु। चेलाहरूले येशूको आज्ञा अनुसार सबै काम गरिदे, तिनीहरूले निस्तार चाडको भोज तयार पारे। जब साँझ भयो, येशू आफ्ना चेलाहरू साथ खानामा बस्नु भएको थियो। खाँदै गर्दा येशूले रोटी लिनुभयो, येशूले रोटीको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो र त्यसलाई टुक्रा पार्नुभयो। येशूले आफ्ना चेलाहरूलाई रोटी दिनुभयो र भन्नुभयो, यो रोटीहरू लियो र खाओ, यो रोटी नै मेरो शरीर हो। त्यसपछि येशूले एक प्याला दाखरस लिनुभयो, येशूले त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो अनि त्यो चेलाहरूलाई दिनुभयो। येशूले भन्नुभयो, तिमीहरू प्रत्येकले यसबाट पियो, म तिमीहरूलाई भन्दछु, म यो दाखरस फेरि पिउँदिन जबसम्म मेरो पिताको राज्यमा नयाँ जस्तै भएर हामीहरू एकै पिउँदैनौ। येशू ख्रीष्ट मार्फत एक मात्र सर्वज्ञानी परमेश्वरको महिमा होस्। आमिन। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। नासरतका येशूले पितासँग मानिसको एकतालाई सिकाउनुभयो र प्रदर्शन गर्नुभयो, र यसका लागि हामी उहाँलाई अनन्त श्रद्धाञ्जली दिन्छौ। उनको लक्ष्य व्यक्तिगत र सामूहिक दुवै थियो। उनले जीवनको काम आफैलाई न्यायमा मात्र नभई नश्वरहरूका लागि दयामा पनि गरे, उनीहरूलाई कसरी गर्ने भनेर देखाउन। तर उनीहरूका लागि यो नगर्ने वा उनीहरूलाई एउटै जिम्मेवारीबाट मुक्त गर्न येशूले साहसी भई काम गर्नुभयो। इन्द्रियहरूको मान्यता प्राप्त प्रमाणको विरुद्धमा, फरिसिकल धर्म र अभ्यासहरू विरुद्ध, र उहाँले आफ्नो निको पार्ने शक्तिले सबै विरोधीहरूलाई खण्डन गर्नुभयो। निशान महिनामा येशूले आफ्ना चेलाहरूसँग उहाँको क्रुसमा टाँस्नु अघिको रातमा खानुभएको निस्तार चाड एक शोकपूर्ण अवसर थियो। दिनको अन्त्यमा लिएको दुखद भोज, छायाहरू चाँडो पर्दै गइरहेको महिमित क्यारियरको गोधुलीमा, र यो रात्रि भोजले येशूको अनुष्ठान वा छुटहरू सदाको लागि बन्द गर्यो। उहाँका अनुयायीहरू दुखी र मौन तिनीहरूको मालिकको विश्वासघातको घडीको आशा गर्दै स्वर्गीय मन्ना खाए, जसले सत्यको सताइएका अनुयायीहरूलाई उजाड स्थानमा खुवाएको थियो। तिनीहरूको रोटी साँच्चै स्वर्गबाट आयो। यो आध्यात्मिक अस्तित्वको महान सत्य थियो। बिरामीहरूलाई निको पार्ने र त्रुटिलाई बाहिर निकाल्ने तिनीहरूका मालिकले पहिले नै यो सबै व्याख्या गरिसकेका थिए र अब यो रोटी तिनीहरूलाई खुवाउँदै र पालन पोषण गर्दैछ। आध्यात्मिक अस्तित्वको यस सत्यको लागि तिनीहरूका गुरुले हिंसा सहनु र दुःखको कचौरालाई निकास गर्न लाग्नु भएको थियो। उहाँले तिनीहरूलाई छोड्नु पर्छ। अनन्त विजयको महान महिमाले उसलाई छायामा पार्दै उहाँले धन्यवाद दिनुभयो र भन्नुभयो, तिमीहरू सबै पिउनुहोस्। येशूले प्रदर्शनद्वारा जीवनको मार्ग सिकाउनु भयो कि हामीले यो ईश्वरीय सिद्धान्तले बिरामीहरूलाई कसरी निको पार्छ, त्रुटिलाई बाहिर निकाल्छ र मृत्युमाथि विजय प्राप्त गर्छ भनेर बुझ्न सक्छ। पाप र रोगमाथि आफ्नो नियन्त्रणको प्रदर्शन गरे तापनि महान शिक्षाले अरूलाई तिनीहरूको आफ्नै धार्मिकताको आवश्यक प्रमाणहरू दिनबाट मुक्त गर्नु भएन। उहाँले तिनीहरूको मार्गदर्शनको लागि काम गर्नुभयो, ताकि तिनीहरूले यस शक्तिलाई उहाँले जस्तै प्रदर्शन गर्न र यसको ईश्वरीय सिद्धान्त बुझ्न सकुन्। शिक्षकमाथिको निहित विश्वास र हामीले उहाँलाई दिन सक्ने सबै भावनात्मक प्रेमले हामीलाई उहाँको अनुकरण गर्ने एक्लै कहिले बनाउँदैन। हामीले गएर त्यसै गर्ने पर्छ, नत्र हाम्रा गुरुले हामीलाई दिनको लागि काम र कष्ट भोग्नुभएका महान आशीर्वादहरूलाई हामीले सुधार गर्दैन। ख्रिस्टको ईश्वरत्व येशूको मानवतामा प्रकट भएको थियो। श्रव्य प्रार्थनाले आत्मिक समझका कामहरू कहिल्यै गर्न सक्दैन जसले पुनर्जन्म गर्छ, तर मौन प्रार्थना, सतर्कता र भक्तिपूर्ण आज्ञाकारिताले हामीलाई येशूको उदाहरण पछ्याउन सक्षम बनाउँछ। लामो प्रार्थना, अन्धविश्वास र पन्थहरूले प्रेमको बलियो पिनहरू क्लिप गर्छन् र मानव रूपहरूमा धर्मको लुगा लगाउँछन्। जे पनि उपासनालाई भौतिक बनाउँछ मानिसको आध्यात्मिक विकासमा बाधा पुर्याउँछ र उसलाई त्रुटिमाथि आफ्नो शक्ति प्रदर्शन गर्नबाट रोक्छ। जब हृदय ईश्वरीय सत्य र प्रेमबाट टाढा छ, हामी बाँझो जीवनको कृतज्ञता लुकाउन सक्दैनौ। हामीलाई सबैभन्दा बढी चाहिने कुरा भनेको अनुग्रहमा वृद्धिको लागि उत्कट इच्छाको प्रार्थना हो। धैर्यता, नम्रता, प्रेम र असल कामहरूमा व्यक्त गरिएको हाम्रो गुरुको आज्ञा पालन गर्नु र उहाँको उदाहरण पछ्याउनु उहाँप्रति हाम्रो उचित ऋण हो र उहाँले गर्नुभएका सबैको लागि हाम्रो कृतज्ञताको एकमात्र योग्य प्रमाण हो। बाहिरी आराधना आफैमा वफादार र हार्दिक कृतज्ञता व्यक्त गर्न पर्याप्त छैन, किनकि उहाँले भन्नुभएको छ, यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नुहोस्। एक शब्दीय प्रार्थनाले आत्म औचित्यको शान्त भावना प्रदान गर्न सक्छ, यद्यपि यसले पापीलाई कपटी बनाउँछ। हामीले इमान्दार हृदयबाट कहिल्यै निराश हुनु पर्दैन, तर आफ्नो दुष्टताको सामना गर्ने र त्यसलाई लुकाउन खोज्नेहरूका लागि थोरै आशा छ। तिनीहरूका प्रार्थनाहरू अनुक्रमणिकाहरू हुन् जुन तिनीहरूको चरित्रसँग मेल खाँदैन। तिनीहरूले पापसँग गोप्य सङ्गति राख्छन् र त्यस्ता बाहेहरूलाई येशूले सेतो चिहानहरू जस्तै सबै अशुद्धताले भरिएको भनेर बोलेका छन्। हामीले आफैलाई जाँच्नु पर्छ र हृदयको स्नेह र उद्देश्य के हो भनेर सिक्नु पर्छ, किनकि यसरी मात्र हामी इमानदारी पूर्वक के हौ भनेर सिक्न सक्छौ। सार्वजनिक प्रार्थनामा हामी प्राय हाम्रो विश्वास भन्दा बाहिर जान्छौ, उत्कट इच्छाको इमानदार दृष्टिकोण भन्दा पर। यदि हामी गोप्य रूपमा लालसा गर्दैनौ र हामीले सोध्ने सबैको उपलब्धिको लागि खुला रूपमा प्रयास गर्दैनौ भने हाम्रा प्रार्थनाहरू व्यर्थको पुनरावृत्तिहरू हुन्। जस्तै अन्यत्र प्रयोग, यदि हाम्रा बिन्तीहरू निष्कपट्छन् भने हामीले जे माग्छौ त्यसको लागि हामी परिश्रम गर्छौ। लघुमा देख्नुहुने हाम्रा पिताले हामीलाई ठुलो खुल्ला इनाम दिनुहुनेछ। हामीले उहाँलाई वा हाम्रा सँगी प्राणीहरूलाई यसको बारेमा बताउन अघि नै परमेश्वरलाई हाम्रो आवश्यकता थाहा हुन्छ। परमेश्वरको इच्छा जान्ने र गर्ने उत्कट बानी चाहना सँगै प्रार्थनाले हामीलाई सबै सत्यमा ल्याउनेछ। यस्तो इच्छालाई श्रव्य अभिव्यक्तिको कम आवश्यकता छ। यो विचार र जीवनमा सबैभन्दा राम्रो व्यक्त छ। मुख्य बाबा भौतिक इन्द्रियहरूमा अदृश्य हुनुहुन्छ, तर उहाँ सबै कुरा जान्नुहुन्छ र बानी अनुसार होइन अभिप्राय अनुसार इनाम दिनुहुन्छ। यस्तो प्रार्थनाको जवाब दिइन्छ जहाँसम्म हामीले हाम्रा इच्छाहरूलाई व्यवहारमा राख्छौ। मास्टरको आज्ञा भनेको हामी गोप्य रूपमा प्रार्थना गरौ र हाम्रो जीवनले हाम्रो इमानदारी प्रमाणित गरौ। आजका इसाईहरूले त्यो क्यारियरको अधिक व्यावहारिक आयात लिन सकुन्। यो सम्भव छ, हो, यो प्रत्येक बच्चा पुरुष र महिलाको कर्तव्य र स्व अवसर हो। सत्य र जीवनको प्रदर्शनद्वारा स्वास्थ्य र पवित्रताको प्रदर्शनबाट केही हदसम्म मास्टरको उदाहरण अनुसरण गर्नु। इसाईहरू उनका अनुयायीहरू भएको दावी गर्दछन्, तर के उनीहरू उहाँको आज्ञा पालन गर्दछन्? यी अत्यावश्यक आज्ञाहरू सुन्नुहोस्, यसकारण स्वर्गमा हुनुहुने तिम्रा पिता जस्तो सिद्ध हौ त्यस्तै तिमीहरू पनि सिद्ध हौ। सारा संसारमा जानुहोस् र सबै प्राणीहरूमा सुसमाचार प्रचार गर्नुहोस्, बिरामीलाई निको पार्नुहोस्। यदि कुनै रीतिथितिमा भाग लिनेहरू सबैले येशूको कष्टहरू सम्झन र त्यसको कचौराबाट बिएका भए तिनीहरूले संसारलाई क्रान्तिमा पुर्याउने थिए। यदि भौतिक चिन्हहरूको माध्यमबाट उनको स्मारक खोज्ने सबैले प्रश लिनेछ, बिरामीहरूलाई निको पार्छ, खराबी हटाउनेछ र गरिब वा ग्रहणयोग्य चिन्ताको निम्ति वा सत्यको प्रचार गर्दछ तिनीहरू सहस्राब्दीमा ल्याउनेछन्। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना, प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आओस्, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम, न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोखले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाइ वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उभिनु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।